8 किनकि तिमीहरूले विश्वासद्वारा अनुग्रहले मुक्ति पाएका छौ। अनि यो भनेको के भनेको मुक्ति, अनि यो अथवा मुक्ति तिमीहरू आफै बाटोको होइन, यो परमेश्वरको दान हो, कामहरूबाट होइन, नत्रता कसैले घमण्ड गर्नेछ। किनकि हामी असल कामहरूका निम्ति ख्रीष्ट येशूमा सृजना गरिएका उहाँका हातका कारिगरी हौ। जुन कामहरू जुन चाहिँ असल कामहरूमा हामीले हिँड्नुपर्छ भनेर परमेश्वरले अघिबाटै तिमीलाई तयार पार्नुभएको छ। यो खण्डबाट चाहिँ हामीले अहिलेलाई केवल दुईटा कुरामा ध्यान दिएको छ। पहिलो चाहिँ यो कि हामीले कुनै पनि असल कामहरूद्वारा मुक्ति पाइँदैन, बुझ्नु भएको छ? हाम्रो कुनै पनि असल कामले हामीले मुक्ति पाएका होइन। पहिला यो स्पष्ट हुन्छ हाम्रो एक। तर दोस्रो कुरा के भने, मुक्ति पाएका छौँ भने चाहिँ हाम्रो जीवनमा असल कामहरू हुन्छ। असल कामहरू चाहिँ मुक्तिको प्रतिफल हो, बुझिन्छ? तलाउनुहोस् है, कोही कोही अल्लाउँदैनन्छ। अति नै महत्त्वपूर्ण कुरा, मुक्ति पाउन हामीले कुनै पनि असल काम गरेर त्यो आर्जन गरिने कमाइने कुरा होइन। नत्र भन्दा मेरो कामहरूले मैले मुक्ति पाएँ भनेर कसैले घमण्ड गर्न सक्थ्यो, तर परमेश्वरको सामु कसैले घमण्ड गर्न सक्दैन भन्छ। त्यसैले बप्तिस्मा लिएर मुक्ति पाइने होइन, चर्च आएर मुक्ति पाइने होइन, बाइबल पढेर मुक्ति पाइने होइन, अरूहरूलाई सुसमाचारको ट्र्याक्सहरू बाँडेर अथवा उनीहरूलाई सुसमाचार कुराहरू सिकाएर पनि मुक्ति पाइने होइन। अनि हामी चाहिँ क्रिस्चियनहरूले जुन असल कामहरू गर्छन् त्यसको त्यस्तै सिको गर्न खोजेर पनि हामीले मुक्ति पाइने होइन। त्यो अति नै महत्त्वपूर्ण कुरा हो, पहिला बुझ्नुपर्ने। कमाइँदैन मुक्ति, मुक्ति कमाउनै सकिँदैन। मुक्तिको लागि चाहिँ येशु ख्रीष्ट मर्नु पर्यो, उहाँको रगतले त्यो उद्धार र पापको क्षमा चाहिँ सम्भव भएको हो। केवल हामी विश्वास गरेर हाम्रो हृदयदेखि हाम्रो पापबाट पश्चाताप गरेर परमेश्वरतर्फ आएर हामीले चाहिँ ख्रीष्टमा मुक्ति पाउँछौँ। तर अर्कोतिर चाहिँ अति नै उत्तिकै महत्त्वपूर्ण कुरा के छ भने, मुक्ति पाएको प्रमाण चाहिँ असल कामहरूले दिन्छ। एउटा व्यक्ति मुक्ति पाएको व्यक्ति हो भन्ने कुरा चाहिँ उसको व्यवहारबाट देखिनुपर्छ। मुक्ति पाए पछिको प्रतिफल, त्यसको रिजल्ट, प्रतिफल चाहिँ उसको बदलिएको जीवन हो, उसको परिवर्तन भएको जीवन हो भन्ने कुरा चाहिँ यो खण्डमा छ। 8 र 9 चाहिँ असल कामले मुक्ति पाइँदैन भनेछ, 10 चाहिँ मुक्ति पाएको छ भने चाहिँ असल कामहरू त्यहाँ हुन्छ भनेको छ, होइन? अब दोस्रो खण्डमा पनि जाउँ, यो विषय अध्ययन गर्ने क्रममा याकुब 2 अध्याय परमेश्वरले तपाईँहरूलाई सहायता गर्नुभएको होस्। यो कुराहरूद्वारा आफूलाई जाँच्न, म चाहिँ मुक्ति पाएको व्यक्ति हुँ त, यो जति महत्त्वपूर्ण कुरा के छ होला तपाईँको लागि? याकुब 2 अध्यायमा चाहिँ हामी यो खण्ड जुन चाहिँ 14 पददेखि 26 पदसम्मको एउटा लामै खण्डमा चाहिँ है सुन्दर चाहिँ 2 अध्यायको 14 देखि 26 यो लामो खण्डमा चाहिँ 3-3 पटक मरेको विश्वास, मरेको विश्वास, मरेको विश्वास भने चाहिँ तिन तिन पटक भनेपछि विश्वास गरेको छु भन्दैछ एउटा व्यक्ति, तर उसको मरेको विश्वास छ भन्नेछ, अर्थात् त्यो चाहिँ साँचो विश्वास होइन भन्नेछ। किन होइन? किनभने असल कामहरू उसको जीवनमा देखिँदैन, परिवर्तन भएको जीवनमा प्रमाणै देखिँदैन। मुखले त म क्रिस्चियन हुँ भन्छ, तर उसको जीवनमा चाहिँ असल कामहरू नदेखिएकोले ए यो विश्वास त मरेको विश्वास रहेछ भनेर तिन तिन पटक भन्दैछ। त्यसरी तपाईँले आफूलाई जाँच्नुपर्छ क्लियर हो, किनभने हामी मान्छेले त देख्न सक्दैनौँ, तर परमेश्वरले त देख्नुहुन्छ तपाईँको यहाँभित्र हृदयमा। हामी मान्छेले त के देख्न चाहिँ सक्छौँ भने तपाईँको कामहरू चाहिँ देख्न सक्छौँ। तपाईँको भित्र हृदयमा साँचो विश्वास छ कि छैन देख्न सकिँदैन, तर बाहिर जीवनमा चाहिँ तपाईँको जीवनमा चाहिँ असल कामहरू छ कि छैन त देख्न सकिन्छ। छैन भने चाहिँ हामी के भनिरहन्छौँ भने यो फलाना दाजु दिदी भाइ बहिनीको त मरेको विश्वास जस्तो छ, त्यति चाहिँ हामीले सोचिरहेका हुन्छौँ। मरेको विश्वास जस्तो छ त्यो भन्नै पर्ने हुन्छ, किनभने यो ठाउँ पढौँ दुई अध्यायको चौध पद। हे मेरा भाइहरू, मसँग विश्वास छ भनी कुनै मानिसले भन्ला तर उसँग कामहरू चाहिँ छैनन् भने के फाइदा भएर के विश्वासले यस्तो विश्वासले उसलाई बचाउन सक्छ र? सत्र पद, यही प्रकारले विश्वास पनि यदि त्यसका कामहरू छैनन् भने एक्लो भई मरेको हुन्छ। उसको जीवनमा साँचो अनन्त जीवन पाएको लक्षणहरू छैन भने, उसको जीवनमा परिवर्तन देखिँदैन भने चाहिँ उसको विश्वास चाहिँ मरेको हुन्छ भनेछ। अनि त्यसैले विश्वास भन्छ, तर हे बेकममा मानिस, कामहरू बिनाको विश्वास चाहिँ मरेको हुन्छ भने के तिमी जान्न चाहन्छ? अनि त्यो शब्द जुन यो बेकममा भनेछ नि, ग्रिक भाषामा चाहिँ यो बेकममा भनेको चाहिँ रित्तो भनेको, जस्तो कि अहिले मेरो गिलास चाहिँ रित्तो छैन, अघि यो गिलास ल्याउँदा चाहिँ रित्तो थियो है, खोक्रो भन्ने शब्द हो, जस्तो कि निगालोको एउटा नाकलाई लिनुहोस् अनि भित्र चाहिँ खोक्रो हुन्छ, त्यही शब्द हो। अनि त्यसैले यो व्यक्तिलाई भन्दैछ तिम्रो विश्वास चाहिँ रित्तो विश्वास रहेछ। हे बेकममा मानिस, कामहरू बिनाको विश्वास चाहिँ मरेको हुन्छ भनेको तिमी जान्न चाहन्छौ? यसरी किन भनेको भने छब्बिस पदमा आज तेस्रो पटक उल्लेख छ, किनकि जसरी शरीर आत्मा बिना मरेको हुन्छ उसरी नै विश्वास पनि कामहरू बिना मरेको हुन्छ। एउटा शरीर छ तर त्यो शरीरभित्र त्यो मान्छे छैन, है हस्पिटलमा उसलाई चाहिँ ल्यायो है, होइन डक्टरहरूले सबै जाँच्यो है, शरीर छ तर मान्छे छैन है। त्यसैले के भन्छ डक्टरले एउटा कागजमा लेखेर है, एउटा डेथ सर्टिफिकेट, मृत्यु दर्ता के भन्छ प्रमाणपत्र बनाइदिन्छ, फलाना फलाना मरेको छ। त्यस्तै हामीले अब आत्मिक रूपमा पनि जाँचो भन्ने चाहिँ बाइबलमा हामी हेर्छौँ है, उसको मुखले चाहिँ एउटा कुरा भनिरहेछ तर उसको कामहरूमा चाहिँ त्यो देखिँदैन भने चाहिँ के भन्छ, त्यो भनेको चाहिँ रित्तो हो भन्छ। के को छ भन्नु पर्दैन, भनेको रित्तो हो, त्यो बेकम्मा हो, त्यो खोक्रो हो, त्यो मुखले मात्र भनेको हो, त्यो मरेको हो, विश्वास मरेको छ। त्यसैले प्रियहरू एकदम होसियार हुनुहोस् यो रित्तो दाबीको बारेमा, रित्तो दाबी रित्तो विश्वासको दाबी, विश्वास गरेको छु भने यो रित्तो दाबीबाट चाहिँ अति नै होसियार हुनुहोस्। त्योभन्दा बढी कुराको खोजी गर्नुहोस्। दाबी भएर तपाईँ कति राम्रो विश्वास गर्यो, पश्चाताप गर्यो भनेर नउठ्नुहोस्। त्यो रित्तो दाबीदेखि होसियार हुनुहोस्। त्योभन्दा बढी कुराको खोजी गर्नुहोस्। परमेश्वरले त गर्नुहुँदो रहेछ। एक चाहिँ होसियार कसको लागि हुनु, कसको विषयमा हुनुहोस् भने सबभन्दा पहिला त आफ्नै विषयमा, मेरो दाबी रित्तो हो कि, आफ्नै विषयमा किन होसियार हुनु पर्यो, किनभने आफ्नै विषयमा आफू भ्रममा पर्न सकिन्छ, आफ्नै विषयमा तपाईँ भ्रममा परिरहेको हुन सक्छ। दोस्रो तिमीमा एकचोटि हेरौँ यस बारेमा, आफ्नै विषयमा भ्रम, यसलाई चाहिँ स्वभ्रम भनिन्छ। दोस्रो तिमीमा तिन, दोस्रो तिमीति तीन अध्याय अनि यो पुरै खण्ड चाहिँ यो अहिलेको समयको कुरा गर्दैछ, जुन समय चाहिँ धेरैजनाले चाहिँ हामी क्रिस्चियन हौ, विश्वासी हौ, चर्च जाने इत्यादि भन्छ, तर उनीहरूको जीवन चाहिँ पटक्कै बाइबलसँग मेल नखाने त्यस्तो समय हो। अनि त्यसैले आफूलाई जान्छौँ है, मैले यो पढ्दै गर्दाखेरि चाहिँ हामी आफूलाई जान्छौँलाई भन्नेछौँ। दोस्रो तिमीति तिनको एकबाट यो पनि जानिराख, अन्तिम दिनहरूमा सङ्कटपूर्ण समयहरू आउनेछन्, किनकि मानिसहरू आफैलाई आफूलाई मात्र प्रेम गर्ने, पैसाको लोभी, सेखीबाज, घमण्डी, निन्दा गर्ने, बाबुआमाको आज्ञा पालन नगर्ने, वैगुणी, अपवित्र, स्वाभाविक माया नभएका, मेल गर्न नचाहने, झुट्टा दोष लाउने, आत्मसंयम नभएका, कठोर, असललाई घृणा गर्ने, विश्वासघाती, जिद्दी वा घमण्डले फुलिएका, परमेश्वरलाई भन्दा बरु मोज मजालाई प्रेम गर्ने, भक्तिको भेष त धारण गर्ने तर त्यसको शक्ति इन्कार गर्ने हुनेछन्, यस्ताहरूबाट पर बस। अनि त्यसपछि आठ पदमा, अब जसरी यान्नेस र याम्ब्रेसले मूसाको विरोध गरे उसरी नै तिनीहरूले पनि सत्यको विरोध गर्छन्, ती बुद्धि भ्रष्ट भएका र विश्वासको सम्बन्धमा रद्द भएका मानिसहरू हुन्, रद्द काम नलाग्ने भनेको कुनै चिज जाँचेर जाँच्यो, जस्तै कि कुनै एउटा कलम बनाउने फ्याक्ट्री छ होइन, जस्तो कलम बटावट बनाउँदैछ, तर एउटा कलमको छट जाँच्दाखेरि चाहिँ त्यो भित्रको त्यो लेख्ने भागै छैन, खोक्रो छ, यो रद्द भयो, यसलाई फालिन्छ होइन, अनि हेरिन्छ यसको चाहिँ रहेछ, यो चाहिँ पास भयो, अनि यो चाहिँ फालिरहेछ, यो फेल भयो भनेको शब्द त्यही नै हो। विश्वासको सम्बन्धमा रद्द भएका मानिसहरू भनेपछि मरेको विश्वास भएका मानिसहरू रहेछ। नौ पद, तर तिनीहरू अरू अघि बढ्ने छैनन्, किनकि तिनीहरूको मूर्खता सबै मानिसहरू कहाँ प्रकट हुनेछ। एक दिन त प्रकट भइहाल्छ, केही दिन लुकाउन सकिन्छ, जसरी उनीहरूको पनि प्रकट भएको थियो। अनि पावलले भन्दै जान्छ तेह्र पद, तर दुष्ट मानिसहरू र बहकाउनेहरू धोका दिँदै र धोका खाँदै झन झन खराब हुँदै जानेछन्। त्यसैले धोका खाइरहेको व्यक्तिहरूको कुरा गर्दैछ, अरूलाई पनि धोका दिँदैछन्, आफू पनि धोका खाँदैछन् र झन्झन खराब हुँदैछन्। म ती साथमा पनि एकचोटि जाउँ, झुटा विश्वासीहरूको बारेमा म ती साथ अध्यायमा रित्तो दाबीदेखि एकदम होसियार हुनुहोस्। आफ्नै बारेमा पहिला, अनि अरूहरूको बारेमा पनि होसियार हुनुहोस्। तपाईँसित को को हुनुहुन्छ, विशेष गरी आफ्नो नानीहरूको विषयमा एकदम होसियार हुनुहोस्। नानीहरूले चाहिँ उनीहरूले मैले पनि विश्वास गरेँ भन्लान् अनि यो साँचो हुन पनि सक्छ है एकैचोटि त्यो होइन भन्नु पर्दैन है त्यो साँचो हुनसक्छ तर उसले मुखले भन्दैमा तपाईँले चाहिँ ओहो त्यसपछि तिमी पनि स्वर्ग जाने भयो भनेर चाहिँ उसलाई चाहिँ ढाप मार्न नथाल्नुहोस् है तपाईँले के भन्न सक्नुहुन्छ भने ल तिमी साँच्चै नै मुक्ति पाएको हो भने त तिम्रो जीवन बदलिएको देखिन्छ नि त हेरौँ न त त्यसलाई कतिको बुवामा कार्य पालन गर्छ त्यहाँबाट सुरु गर त्यो नै छैन भने खै तिमीले स्वीकार त गरेको थियौ अब स्वर्ग त जान्छौ होला नि आफै पनि धोका खाँदैछ अर्कालाई पनि धोका दिनेछ त्यसको दोषी चाहिँ म हुन चाहदिनँ बरु चेतावनी चाहिँ दिन्छु साथ त्यो दोषी चाहिँ म हुन चाहदिनँ म ती साथ मत्ती सातमा चाहिँ प्रभु येशूले होसियार वर्ष भन्दै हुनुहुन्छ झुटा भविष्य वक्ताहरूदेखि 15 पददेखि सुरु गरौँ हामी झुटा भविष्य वक्ताहरूदेखि होसियार वर्ष जो तिनीहरूका भेडाको भेषमा आउँछन् तर भित्रपट्टि चाहिँ तिनीहरू लुटाहा भुवासा हुन्छन् यो त डरलाग्दो चित्र कोर्नु भएको छ है भेडाकै भेषमा आउँछन् अब भेडाकै भेषमा आएपछि त हामीलाई चिन्न त गाह्रो हुन्छ तर प्रभुले चाहिँ भन्नुहुन्छ राम्ररी जाँच भन्नु आचार्य यस विषयमा लाटो हुनु हुँदैन आत्मिक लाटो हुनु हुँदैन जाँच्ने उनीहरूको फललाई हेर्ने उनीहरूको जीवनमा भएको चरित्रलाई हेर्ने उनीहरूको शिक्षालाई हेर्ने उनीहरूको अभ्यासलाई हेर्ने उनीहरूको सङ्गतलाई हेर्ने उनीहरू के हेर्छन् के सुन्छन् कोसँग समय बिताउँछन् हेर्ने अनि त्यहाँबाट छर्लङ्गै थाहा हुन्छ उनीहरू भेडा हो कि पुहाँसा हो स्वर्गत तिनीहरूकै फलहरूद्वारा तिनीहरूले तिनीहरूलाई चिन्नेछ के मानिसहरूले काँडाहरूबाट अङ्गुर वा लोहडेका बोटहरूबाट नेभार बटुल्छन् र यही प्रकारले हरेक असल रुखले असल फल फलाउँछ तर बिग्रेको रुखले खराब फल फलाउँछ असल रुखले खराब फल फलाउन सक्दैन न त बिग्रेको रुखले असल फल फलाउन सक्दछ असल फल नफलाउने हरेक रुख काटेर ढालिन्छ र आगोभित्र फालिन्छ यसकारण निश्चय नै तिनीहरूकै फलहरूद्वारा तिमीहरूले तिनीहरूलाई चिन्नेछ हो भेष त धारण गर्नेछ तर तिमीहरूले चिन्न सक्नेछ भनेर चाहिँ प्रभुले भन्नुभएको छ त्यसपछि न्यायको दिनको कुरा एक्कासी प्रभुले गर्नुहुन्छ एक दिन त न्याय हुन्छ अनि न्यायमा चाहिँ को चाहिँ भेडा को चाहिँ भुवास को चाहिँ जिउँदो विश्वास भएको को चाहिँ रित्तो विश्वास भएको को चाहिँ देखावटी विश्वासको चाहिँ साँचो छुट्टिन्छ छुट्टिहाल्छ नि हामीले छुट्याउनु फेल होला हामी तर हामीलाई चाहिँ फेल हुनु पर्दैन भनिदिन्छ राम्रो छ जहाँ चाहिँ तर प्रभु त पक्कै पनि फेल खानुहुन्न 21 पदमा प्रभुले भन्नुहुन्छ मलाई हे प्रभु भन्ने हरेक स्वर्गको राज्यमा पस्ने छैन येशूलाई नै प्रभु भनेको थियो उसले विष्णुलाई प्रभु भनिरहेको थिएन बुद्धलाई प्रभु भनिरहेको थिएन येशूलाई नै प्रभु भन्दै थियो तर त्यो व्यक्ति हे प्रभु भन्दैमा ऊ स्वर्ग पस्दैन भनेको थियो मलाई हे प्रभु भन्ने हरेक स्वर्गको राज्यमा पस्ने छैन तर त्यो पस्नेछ जसले स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्छ ऊ रित्तो विश्वास छ नि ऊ साँचो विश्वासी हो त्यसैले उसको जीवनमा चाहिँ असल कामहरू हुन्छ असल काम भनेको आज्ञा पालन परमेश्वरको वचनको कुराहरू उसको जीवनमा देखिन्छ अझ 22 पद त्यस दिन प्रभुले भन्नुहुन्छ धेरैले मलाई भन्नेछ थोरैले होइन रहेछ धेरैले चाहिँ के भन्नेछन् हे प्रभु के हामीले तपाईँको नाममा भविष्यवाणी गरेनौँ र अनि के तपाईँकै नाममा दुष्ट आत्माहरू निकालेनौँ र अनि के तपाईँकै नाममा अनेकौँ अचम्मका कामहरू गरेनौँ र 23 पद हामीले भन्दा ओहो त्यसपछि उनीहरू त साँचो विश्वासी हुनुपर्छ प्रभु येशूकै नाममा बोले प्रभु येशूकै नाममा अचम्मका कामहरू धरि गरे भने त ऊ त साँचो विश्वासी हुनुपर्छ होला तर प्रभुले चाहिँ हामीलाई त्यो सतहभन्दा मुनि हेर्न भन्नुभएको कुरा चाहिँ हामीले याद राख्नुपर्छ किनभने प्रभुले त भन्नुहुन्छ त्यस्तो व्यक्तिहरू विश्वासी नहुन सक्छ। 23 पद, अनि तब म तिमीहरूलाई खुल्लम खुल्ला भन्नेछु, मैले तिमीहरूलाई कहिले चिनेको छैन, हे कुकर्म गर्नेहरू हो, मदेखि टाढा हो। 3 महिनाको मसित कुनै सम्बन्ध छैन भन्ने हुन्छ प्रभुले। मैले तिमीलाई कहिले चिनेको छैनको मतलब चाहिँ मलाई आफ्नो व्यक्तिगत प्रभु र मुक्तिदाताको रूपमा तिमीले मलाई चिनेन, अनि तिमी चाहिँ मेरो साँचो सन्तान, मेरो साँचो बगालको भेडाको रूपमा कहिले पनि चिनेन। मेरो नाम प्रयोग गर्यो, मेरो नाममा चाहिँ तिमीले अनेकौँ कुरा गर्दैमा चाहिँ तिमी मेरो सन्तान हुन्छ भनेको कहिले पनि थिएन। मसित त सम्बन्ध हुनुपर्छ प्रभुको कुरा त त्यो छ। साँचो क्रिस्चियन हुनु भनेको चाहिँ परमेश्वरसित व्यक्तिगत सम्बन्ध हुनु। त्यसैले कल्पना गर्नुहोस् त, यो त त्यो दिन थुप्रैजना क्रिस्चियन भन्नेहरू भ्युजिनेछन्, ढिलो भइसक्छ तर त्यो दिन भ्युजिनेछन्। हामी चाहिँ आफ्नै विषयमा भ्रममा परेछौँ। हामीले क्रिस्चियन भन्न थाले थियौँ तर उनीहरू चाहिँ धोकामा परे आफै। त्यसैले रित्तो दाबीको विषयमा चाहिँ होसियार हेर्नुहोस्। त्यसैले अहिलेसम्म तिनवटा कुरा हेऱ्यौँ। एउटा कुरा चाहिँ के भने, असल कामहरूले मुक्ति पाइने होइन, तर साँचो मुक्ति पाएको व्यक्तिको जीवनमा चाहिँ असल कामहरू हुनेछ। अनि असल कामहरू भनेको चाहिँ उसको शिक्षा र उसको व्यवहार दुवैको कुरा गरेको। केवल उसले येशूको नाममा प्रचार गर्यो इत्यादि होइन, यहुदा इस्करियोतीले पनि गरेको थियो। 3.5 वर्षमा प्रभु येशूकै प्रेरित भएर हिँडेको थियो, अचम्म कामहरू पनि गरेको थियो, तर उसले साँचो विश्वासी थिएन। अब त्यो चाहिँ पछि मात्र प्रकट भए अरू चेलाहरूलाई प्रभुले चाहिँ अगाडिबाटै जान्नुहुन्थ्यो। अब अर्को कुरा हेर्नेछ, त्यो चाहिँ के भने, जुन बाइबलमा चाहिँ एउटा साँचो विश्वासीले मुक्ति गुमाउँदैन भनेर सिकाइएको छ, त्यो चाहिँ हित्तो दाबी गर्नेहरूको लागि प्रतिज्ञा हो। अनन्त मुक्तिको निश्चयता र सुरक्षाको प्रतिज्ञा चाहिँ हित्तो विश्वासको दाबी गर्नेहरूको लागि होइन। के चाहिँ बुझ्न आवश्यक छ भने, विश्वासको स्वीकार गर्नु र विश्वास साँच्चै गर्नुमा चाहिँ फरक छ भन्ने कुरा चाहिँ हामीले बुझ्नु पर्यो। विश्वासको स्वीकार एकातिर छ होइन, तर साँचो विश्वास एउटै कुरा होइन त्यो है। धेरैले चाहिँ के भन्ठान्छन् भन्ने देखिन्छ भने, मैले एकचोटि स्वीकार गरेँ, जुन दिन स्वीकार गरेँ त्यो दिनदेखि चाहिँ प्रभुले मलाई मुक्ति दिनुभयो, त्यसैले अब म सधैँको लागि सुरक्षित छु, त्यसैले म स्वर्ग त पुगिहाल्छु, इनाम नपाउँला तर स्वर्ग त पुगिहाल्छु। उसको जीवनमा चाहिँ अब एउटै पनि प्रमाण छैन, एउटा साँचो विश्वासीमा हुने एउटै पनि गुणहरू छैन, तर उसले के भनिरहेछ, तर मैले चाहिँ फलाना समय यति समय अगाडि चाहिँ मैले प्रभु यीशुलाई स्वीकारेकै हो, अनि त्यसैले चाहिँ म त एक दिन चाहिँ स्वर्ग जानेछु, किनभने बाइबलले भन्छ कि विश्वास गर्ने कहिले पनि नष्ट हुने छैन। तर उसको जीवनमा चाहिँ असल कामहरू चाहिँ एउटै पनि छैन फेरि, तर उसले भन्छ विश्वासद्वारा मुक्ति पाइने हो, कामहरूद्वारा होइन, त्यसैले मैले चाहिँ मुक्ति पाएको छु। अब देख्दै हुनुहुन्छ समस्या, कस्तो भ्रममा परिरहेको छु। बाइबलले चाहिँ दुइटै कुरा सिकाउँछ है, मुक्ति सित्तैमा पाइन्छ, विश्वासद्वारा पाइने हो, कामद्वारा होइन। तर साँचो विश्वासी हो भने उसको जीवनमा चाहिँ असल कामहरू पनि हुनै पर्छ, मुक्ति पाउनलाई होइन तर मुक्ति पाएको प्रमाण स्वरूप। विश्वास चाहिँ जरा जस्तै हो एउटा बोटको जुन चाहिँ देख्न सकिँदैन तर त्यो बोटमा फल्ने फलहरू चाहिँ असल कामहरू जस्तो हो जुन चाहिँ देख्न सकिन्छ। त्यसैले फलहरू देखिँदैन भने उसको मरेको विश्वास हो भन्नुपर्छ। हामीलाई चाहिँ त्यस्तो कुनै विश्वासीको बयान गरेको छैन बाइबलमा जसको एउटै पनि फल नफल्यो क्या, के भन्नुहुन्छ तपाईँ? र व्यक्ति छ उसको जीवनमा एउटै पनि फल फलेको देखिँदैन, खालि उसले चाहिँ विश्वास चाहिँ गरेको हो, मुक्ति पाएकै छु अनि सबै कुरा चाहिँ उसले ठिक ठिक स्वीकार गर्छ, येशु ख्रीष्ट परमेश्वरकै पुत्र हुनुहुन्छ, येशु ख्रीष्ट मर्नुभएकै हो मेरो लागि, बौरी उठ्नुभएको, सबै स्वीकार ठिक छ होइन। तर उसको जीवनमा चाहिँ एउटा साँचो विश्वासीको गुणहरू एउटै पनि छैन भने चाहिँ तपाईँ के भन्नुहुन्छ? सायद फल मात्र नफलेको हो कि भन्नुहुन्छ तपाईँ? बिउ छर्नेको दृष्टान्त अनुसार मत्ती 13 अध्यायमा पठाउनुहोस् त, मत्ती 13 अध्यायमा चाहिँ बिउ छर्नेको दृष्टान्त छ नि, हामी चाहिँ 18-23 पदसम्म पढ्नेछौँ। यसकारण तिमीहरूले बिउ छर्नेको दृष्टान्त सुन, जब कसैले राज्यको वचन सुन्छ तर त्यसलाई बुझ्दैन तब त्यो दुष्ट आउँछ र जे कुरा उसको हृदयमा छरिएको थियो सो खोसेर लैजान्छ, उही हो जो बाटोतिर छरिएको थियो। अब मेरो प्रश्न, हरेकमा प्रश्न सोध्छु है, कति फल फल्यो त्यो बाटोमा छरिएको बिउबाट? कति फल फल्यो? 5 गुणा फल्यो? खालि सुन्नु 0 होइन। अब 20 पदमा जाउँ, तर ढुङ्गिनी जमिनहरूमा छरिएको चाहिँ हो जसले वचन सुन्छ र तुरुन्तै आनन्दपूर्वक त्यसलाई ग्रहण गर्छ तर आफूमा जरा नभएको हुनाले त्यो केही समयसम्म मात्र रहन्छ, किनकि वचनको कारणले जब कष्ट वा खेद आइपर्छ तब तुरुन्तै त्यसले ठेस खाइहाल्छ। अब दाजुभाइहरू भन्नुहोस् कति फल फलिहाल्छ त ढुङ्गिनी जमिन? 0। 22 पद, अनि काँडाहरूका बीचमा छरिएको चाहिँ यो जसले वचन सुन्छ अनि यस संसारको फिक्री र धन सम्पत्तिको धोकाले वचनलाई निस्यास्य दिन्छ र यो फलहीन भन्छ। दिदीबहिनीहरू कति फल फलेछ यो काँडाहरूको बीचको? यो पनि सुन्न। अब 23 पद, तर असल जमिनमाथि छरिएको चाहिँ यो हो जसले वचन सुन्छ र त्यसलाई बुझ्छ त्यसले फल फलाउँछ, अनि कसैले 100 कसैले 60 र कसैले 30 गुणा फलाउँछ र कसैले 0 गुणा फलाउँछ भनेर चाहिँ 0 चाहिँ हुँदैन, हुँदैन शारीरिक विश्वासीको पनि हुँदैन। जो चाहिँ छ नि अब साँचो प्रभुलाई चिनेर पनि ऊ चाहिँ आत्मिक भएर बढिरहेको छैन, प्रभुमा ध्यान दिइरहेको छैन, सङ्गतिमा हेल्प सेकेन्डै गर्छ, ऊ यदि साँचो विश्वासी भएर पनि त्यसो गरिरहेछ भने पनि उसमा केही न केही फल नै देखिन्छ नै भनेको छ यो पद अनुसार। 0 नै हुँदैन। अब तपाईँले आफूलाई जान्नुहोस् है, 0 छ भने म विश्वासी होइन भनेर बरु उठ्नुहोस् है, त्यो चाहिँ सबभन्दा राम्रो हुन्छ तपाईँको लागि। म विश्वासी होइन, म चाहिँ विश्वासी हुन चाहन्छु भन्नुहोस्, तर म विश्वासी हुँ, म विश्वासी हुँ, विश्वासी भनौँ भनेर त्यो भन्दै भन्दै नरक पुग्नुहुन्छ तपाईँ। अब त्यसैले फेरि 2:42 जहाँ सुरुको विश्वासीहरूको त्यो नमुना फेरि हेर्दा राम्रो हुन्छ। फेरि 2:42 बुझ्यो भने चाहिँ अहिलेको समस्या धेरै जसो चर्चहरूमा र हाम्रो बिचमा चाहिँ हामीले जाँच्नुपर्छ है, साँचो प्रेमले चाहिँ अर्काको भलाइ खोज्छ, अर्काले साँच्चै मुक्ति पाओस् भन्ने चाहन्छ। खालि रित्तो दाबीसँग सन्तुष्ट हुँदैन, तपाईँले के सोच्नुहुन्छ? एउटा डक्टर कहाँ जानुभयो तपाईँ, अनि डक्टरले चाहिँ तपाईँलाई राम्ररी नजाँचिकनै ठिकै छ तपाईँ भन्यो, तर तपाईँसँग रोग छ। त्यो डक्टर राम्रो हो, त्यो डक्टर राम्रो है, उसले त राम्ररी जाँचेर उसले रोग पत्ता लगाएर चाहिँ औषधि दिनु पर्थ्यो। आत्मिक रूपमा हामी त्यस्तो हुनु खोज्छौँ, एकअर्काको लागि, आफ्नो परिवारको लागि, अरू व्यक्तिहरूको लागि। सबभन्दा पहिला त आफै नै निश्चित हौ। प्रेत दुईको 42 चाहिँ यसरी लेखेको छ, प्रेत दुईको 42, अनि तिनीहरू प्रेतहरूका शिक्षामा, एकचोटि 41 पद पनि पढौँ, तब जतिले आनन्दसित उनको वचन ग्रहण गरे तिनीहरूले बक्तिस्मा लिए, अनि त्यही दिनमा प्राय 3,000 मानिसहरू तिनीहरूमा थपिए। अनि त्यसपछि के गरे? त्यसपछि तिनीहरू फिल्म हेर्न गए, त्यसपछि तिनीहरू चाहिँ तास खेल्न गए, त्यसपछि तिनीहरू रक्सी खान गए, त्यसपछि तिनीहरू चाहिँ सांसारिक सङ्गतमा हिँडे, त्यस्तो लेखेको छ। त्यसपछि उनीहरू चुरोट खान थाले, एक दिन अगाडि चाहिँ आनन्दसित वचन ग्रहण गरे अरे, बप्तिस्मा लियो अरे, अनि भोलिपल्ट चाहिँ उनीहरू त्यस्तोमा लाग्यो भने चाहिँ क्या? तर कोही त्यसो गर्दैछ भने चाहिँ अब हामीले के भन्ने? विश्वास त हो भनेको थियो नि त, जन्म त सब राम्रो दिएको थियो नि त, मुक्ति पाएकै थियो भनेको थियो नि त, पाएकै होला, कसरी जान्नु? हामी जान्न सकिन्छ भने चाहिँ बाइबल हृदय देख्न सक्दैनौँ, तर उसको कामहरूबाट जान्न सकिन्छ, उसको बाहिरी व्यवहारबाट जान्न सकिन्छ। ऊ चाहिँ रित्तो दाबी गर्ने व्यक्ति हो कि जिउँदो विश्वास भएको। यहाँ त यस्तो लेखेको छ, बप्तिस्मा लिएपछि 42 पद, अनि तिनीहरू प्रेरितहरूका शिक्षामा भनेपछि बाइबलको लागि तृष्णा, विशुद्ध दुधको लागि एउटा बच्चाले जसरी त्यो दुध नपाएसम्म उसलाई सन्तुष्ट नै हुँदैन, वचनको दुधको तृष्णा, प्रेरितहरूको शिक्षामा, सङ्गतिमा, कहिले मेरो दाजुभाइ दिदीबहिनीलाई भेटौँला, कहिले शनिबार आउला, त्यस्तो खालको तृष्णा, रोटी भचाइमा प्रभु येशु मेरो लागि मरेर त्यत्रो दाम तिर्दिनु भएको त्यसको सम्झना गर्न, र प्रार्थनाहरूमा कहिले चाहिँ विश्वासीहरूसँग मिलेर चाहिँ परमेश्वरसित हे अब्बा हे पिता भन्ने मेरो बिन्दीहरू ल्याउँला र अरूहरूको लागि प्रार्थना गरौँला। त्यस्तो थियो, तिनीहरू प्रेरितहरूका शिक्षामा, सङ्गतिमा, रोटी भचाइमा र प्रार्थनाहरूमा दृढतापूर्वक लागिरहे। कसरी लागिरहे भनेछ? दृढतापूर्वक, त्यो चाहिँ प्रमाण हो है, उनीहरू चाहिँ साँचो विश्वासी रहेछन्, उनीहरूको बप्तिस्मा रित्तो बप्तिस्मा होइन रहेछ भन्ने कुराको प्रमाण हो। त्यसैले अब हामीले अरूलाई चाहिँ तिमीले साँच्चै पश्चाताप गरेछौ भन्ने काम हाम्रो होइन, तिमीले साँच्चै विश्वास गरेछौ भन्ने काम हाम्रो होइन, तिमीले साँच्चै मुक्ति पाएछौ भन्ने हाम्रो काम होइन। हामीले मानिसहरूलाई भन्नुपर्छ कि ख्रिस्टले अनन्त मुक्तिको प्रतिज्ञा चाहिँ गर्नुभएको छ। कसलाई भने? तिनीहरूलाई जसले साँचो पश्चाताप गर्छन् र उहाँमाथि भरोसा गर्छन्। तर कसैले साँचो पश्चाताप गरेको छ र विश्वास गरेको छ भनेर निश्चित रूपमा जान्ने हामी पो हौ, तपाईँले जान्न सक्नुहुन्छ? त्यतिकै उसको मुखको कुरा सुन्दैमा त्यहाँ अनन्त सुरक्षा छ भन्ने कुरामा हामीले चाहिँ उत्साह दिनुपर्छ। अनन्त सुरक्षा छ ख्रिस्टमा विश्वास गर्नेहरूलाई, तर तिनीहरूलाई व्यक्तिगत रूपमा नै तिमीसँग अनन्त सुरक्षा छ भनेर भन्न चाहिँ हतार नगर, किनभने ल तिमीसँग अनन्त सुरक्षा छ भन्ने काम चाहिँ कसको हो थाहा छ तपाईँलाई? पवित्र आत्माको काम हो, प्रचारकको होइन, पास्टरको होइन, बुवाको होइन, आमाको होइन, साथीको होइन, पवित्र आत्माले नै निश्चयता दिनुहुन्छ तिमी परमेश्वरको सन्तान हो भन्ने गवाही दिनुहुन्छ भने रोमी 8:14-16। त्यसैले जीवन परिवर्तन नभएका नामधारी क्रिस्चियनहरूलाई, नामधारी क्रिस्चियन भनेको नाममा मात्र क्रिस्चियन, नाममा चाहिँ म क्रिस्चियन हुँ भनेर बप्तिस्मा लिएको छ, चर्च आउँछ इत्यादि, त्यो आउँदैमा सबै नामधारी भनेर अवश्य होइन, तर त्यो मात्र छ कि अरू चाहिँ जिरो छ, जिरो केही पनि छैन अरू चाहिँ। जीवन परिवर्तन नभएका नामधारीहरूलाई चाहिँ बाइबलले कुनै आशाको प्रतिज्ञा दिँदैन र हामीले पनि दिनुहुँदैन, हामीले त्यस्तोलाई आशा दिनुहुँदैन। हामीले ठुलो भूल गर्छौँ, ठुलो पाप गर्छौँ उसकै विरुद्धमा, सत्यको विरुद्धमा। जसरी डक्टरले चाहिँ एउटा क्यान्सर लागेको व्यक्तिलाई चाहिँ ठिक छ तिमीलाई आशा छ, तिमीलाई आशा छ, कस्तो ठुलो झुटो, तिमी मर्छ भन्नुपर्छ, समय धेरै छैन, तिमीले के मिलाउनु पर्छ मिलाऊ भन्नुपर्छ, तिमी धेरै दिन बाँच्दैन, त्यो चाहिँ सत्य। अनि सुसमाचार जानेहरूले त भन्नुपर्छ कि तिम्रो जीवनमा चाहिँ केही असल कुरा देखिँदैन, भाइ बहिनी के हो यो, तिमीले क्रिस्चियन भन्छ आफूलाई तर एउटै एउटै प्रमाण दिँदैन, व्यक्ति देखिँदैन, किन हो यो, तिमी आफैलाई विचार गर, त्यति त भन्नु पऱ्यो नि प्रेममा, त्यो नभन्ने चाहिँ उसलाई घृणा गर्ने व्यक्ति हो, उसले चाहिँ मानवीय प्रेम मात्र गरिरहेछ, त्यो स्वार्थी प्रेम हो, त्यो साँचो प्रेम होइन। त्यसैले यो महत्त्वपूर्ण कुरा छ। अब यसलाई कसैले गलत अर्थ लगाउला फेरि, मुक्ति त अनुग्रहले पाइने भनेको कामहरू थप्न खोजी क्या है, कामद्वारा भन्यो भने यहाँ त कामको कुरा गरिरहेछ, तर तपाईँले त बुझ्नुभयो होला, म ख्रिस्टमा बढ्दै गएँ अरे, तपाईँ ख्रिस्टमा बढ्दै जानुभयो, तपाईँ ख्रिस्टमा बढ्दै गएको कुराले चाहिँ तपाईँको जीवनमा चाहिँ परिवर्तनले तपाईँलाई मुक्ति दिने त होइन नि, त्यो त तपाईँले मुक्ति पाएको प्रमाण हो। जस्तै कि एउटा बोट राम्ररी हुर्किँदै जान्छ, हुर्किँदै गएकोले चाहिँ उसलाई चाहिँ त्यो उसलाई बोट बनाउने होइन, तर त्यो बोट साँचो जिउँदो बोट हो भन्ने चाहिँ प्रमाण मात्र हो, त्यसमा प्रमाण हो। त्यसैले अनुग्रहद्वारा मुक्ति पाइन्छ भन्ने कुरामा चाहिँ हामीले कुनै पनि काम थप्न खोजिरहेको होइन, तर के चाहिँ भन्दैछ भने बाइबलले मुक्तिको निम्ति साँचो पश्चाताप गरेको हुनुपर्छ भन्दछ, र मुक्तिद्वारा मुक्ति पाएपछि चाहिँ देखिने परिवर्तनहरूलाई चाहिँ बेसरी जोड दिएको छ बाइबलले, धेरै जोड दिएको छ, यो सबै पत्रहरू हेर्नुहोस् न है, बदलिएको जीवनमा जोड दिइरहेछ। अनि जुन कुरामा परमेश्वरले जोड दिनुहुन्छ त्यही कुरामा जोड दिन हामी चुक्नु हुँदैन। तितसको 3 अध्यायमा एकचोटि जाउँ, यस विषयमा चाहिँ अलिकति पनि अलमल नहोस् तपाईँहरूलाई यो शिक्षा, सुरक्षित हुन्छ। हामी मैले 2 पदमा के 2 अध्यायमा 2 अध्याय अस्तिको हप्ता हामीले तितस 2 को एकदेखि दसलाई अध्ययन गरेका थियौँ अनि अब चाहिँ एघारदेखि पन्ध्र पदसम्म हामी पढ्नेछौँ एघारदेखि पन्ध्र किनकि मुक्ति ल्याउने परमेश्वरको अनुग्रह सबै मानिसहरूका देखा परेको छ हो मुक्ति अनुग्रहले नै हो भनेछ तर मुक्ति पाएपछि को कुरा चाहिँ बाह्र पदमा उल्लेख छ र भनेछ भनेपछि एघार पदलाई जोड्दैछ र हामीलाई यो सिकाउँछ यो अनुग्रहले चाहिँ पहिला मुक्ति दिन्छ अनि त्यसपछि यो अनुग्रहले चाहिँ हामीलाई यस्तो सिकाउँछ के सिकाउँछ अभक्ति र सांसारिक अभिलाषाहरू इन्कार गरेर यस वर्तमान संसारमा हामीले आत्मसंयम धार्मिकता र भक्तिसाथ जिउनुपर्छ भनेर सिकाउँछ भनेपछि मुक्ति पाएको प्रमाण चाहिँ त्यो बेला देखिन्छ जब एउटा व्यक्तिले चाहिँ सांसारिक अभिलाषहरूलाई नाई नाई भन्न थाल्छ अब सबै सांसारिक अभिलाषहरूलाई हुन्छ भनिरहेछ भन्ने चाहिँ अब हामीले चाहिँ खै तर उसले त विश्वासी हुँ भनेको थियो विश्वासी नै होला नि भन्न मिल्छ कि मिल्दैन अनुग्रहले यो सिकाउँछ भने उसँग साँच्चै परमेश्वरको अनुग्रह छ भने अनुग्रहले उसलाई तालिम दिन थाल्छ ऊ भित्र हुनुभएको पवित्र आत्माले वचनद्वारा उसलाई चाहिँ सिकाउँछ एकैचोटि ऊ सिद्ध पापरहित बन्छ भनेको होइन पापरहित सिद्धताको कुरा गरिरहेछ नि तर एउटा शारीरिक विश्वासी भए पनि एउटा बालक भनौँ न जस्तो कि एउटा भर्खरै नयाँ जन्म पाएको विश्वास चाहिँ ऊ चाहिँ एक हिसाबले शारीरिक हुन्छ भर्खरको नयाँ विश्वासी हो यो अर्थमा अथवा दुधे बालक हुन्छ भनौँ न तर उसले पनि मुक्ति पाएको प्रमाण दिन्छ उसको जीवनमा परिवर्तनहरू हुन्छ अवश्य केही न केही फल फलाएकै हुन्छ फलहीन चाहिँ हुँदैन त्यसैले सांसारिक अभिलाषहरूलाई नाई भन्छ र आत्मसंयममा धार्मिकतामा र भक्तिसाथ जिउनुपर्छ भनेर सिकाउँछ अब चौध पद हेर्नुहोस् त दुईको चौध हामीलाई सबै अधर्मबाट छुटकारा दिनलाई र असल असल कामहरूमा जोसिलो भएको एउटा विशेष जातिलाई आफ्नै निम्ति शुद्ध पार्नलाई उहाँले आफैलाई हाम्रा निम्ति दिइहाल्नु भयो अब हेर्नुहोस् प्रभु येशूले आफैलाई हाम्रो निम्ति दिइहाल्नु भयो भनेको के हो यो भनेको चाहिँ प्रभु येशू हाम्रो लागि क्रुसमा मर्नुभयो भन्ने छ किन उहाँले आफैलाई हाम्रो निम्ति दिइहाल्नु भयो यो पदले बताइरहेछ कुन उद्देश्यले उहाँ क्रुसमा मर्नुभयो ताकि हामी चाहिँ स्वर्ग जान सकौँ तर यो संसारमा चाहिँ जस्तो सुकै तरिकाले जिए पनि होस् भनेर भनेको छैन यहाँ पदमा मुक्ति पाउनु भनेको चाहिँ होइन ल मैले सुने राम्रो लाग्यो नरक जान मन थिएन मलाई पनि सित्तैमा मुक्ति त अति राम्रो लाग्छ मलाई पनि येशु मेरै लागि मर्नुभयो भनेर म आजदेखि स्वीकार गर्छु भन्ने एउटा व्यक्तिले तर ऊ चाहिँ अधर्मबाट छुटेको कुनै प्रमाण छैन पापको पकडमै ऊ जिरहेछ होइन दोस्रो कुरा ऊ असल असल कामको लागि जोसिलो छैन भनेछ हुनुपर्ने अनि ऊ चाहिँ परमेश्वरको निम्ति छुट्टिएको छुट्याइएको शुद्ध एउटा भाँडो भएर पनि जिएको अलिकति होइन हामीले चाहिँ सिद्ध खोजे पनि होइन अलिकति तिस गुणा मात्र बिस गुणा पन्ध्र गुणा ल पाँचै गुणा एक गुणा पनि छैन पुरै जिरो छ के भन्ने अब उसको दाबी रित्तो हो भन्नुपर्छ त्यसैले पन्ध्र पन्ध्र भनेको छ सम्पूर्ण अधिकारसित यी कुरा भन कि तसलाई अब आज्ञा दिँदैछ सम्पूर्ण अधिकारसित भनेको यो आज्ञा स्वरूप अर्ति देव भनेको मतलब चाहिँ गजको च्या अर्ति देव भनेको यो हुनै पर्छ भन भन्ने चाहिँ यो परमेश्वरले भन्नुभएको हक्क भनेको चाहिँ सुधार भनेको हक्क हो सुधार त्यो ठिक होइन त्यो गलत हो त्यो सोचाइ गलत भनेर चाहिँ कुनै मानिसले तिमीलाई तुच्छ ठान्न नपाओस् त्यहाँ कुनै पनि आलोचना गर्ने दोषी ठहरने ठाउँ नहोस् तितस तिमीलाई भन्दैछ तितस दुई अध्यायको के अरे एक अध्यायमा हेर्नुहोस् त एक अध्यायको स्वरूप तितस एक स्वरूप हामी परमेश्वरलाई चिन्छौं भनी तिनीहरू दावी गर्छन् तर कामहरूद्वारा चाहिँ तिनीहरूले उहाँलाई इन्कार गर्छ किनकि तिनीहरू घिनलाग्दा अनाज्ञाकारी र हरेक असल कामका लागि निकम्मा छन्। अब यो पदमा चाहिँ भनेको के छ भने परमेश्वरलाई चिन्छु भनेर दावी गर्ने व्यक्तिको बारेमा हो, त्यो आफैमा नराम्रो छैन। उसको मुखको दावी त राम्रो छ, परमेश्वरलाई चिन्छ। अनि यो दावी भन्ने शब्द चाहिँ त्यही पहिले भन्ने एक नौको पद हो, स्वीकार भन्ने शब्द हो। यदि हामीले आफ्नो पापहरू स्वीकार भन्छ नि त्यही शब्द हो ग्रिक भाषामा, होमोलोगे हो। दावी गर्नु भनेको चाहिँ सहमत हुनु, सहमत छौँ यीशु नै परमेश्वर हो, सहमत छ है, यीशु नै मुक्तिदाता हो, सहमत छु भन्दैछ, परमेश्वरलाई चिन्छ, दावी गर्दैछौँ। तर कामहरूद्वारा चाहिँ तिनीहरूले उहाँलाई इन्कार गर्छ। यो इन्कार गर्नु भन्ने शब्द चाहिँ खण्डन गर्नु भन्ने शब्द, जस्तै कि पत्रुसलाई भन्यो नि तिमी पनि साँच्चै उहाँकै चेला हो भन्दाखेरि चाहिँ उसले त्यस कुराको खण्डन गर्यो अथवा अनुवादमा चाहिँ इन्कार गर्यो भन्दै होइन 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 भन्दैछ, म होइन येशूको होइन भन्दैछ, तिमी हो तिम्रो मुखको बोली नै गालीले हो तिमी भन्दाखेरि कहाँ र म भनेर उसले चाहिँ शपथ खाएर पनि अब इन्कार गर्न थाल्यो, परमेश्वरको नाम लिएर नै उसले चाहिँ इन्कार गर्न थाल्यो। त्यही शब्द हो यहाँ चाहिँ एउटा व्यक्तिले चाहिँ मुखले चाहिँ दावी गर्दैछ म परमेश्वरको सन्तान हो, परमेश्वरलाई चिन्छ, तर उसले जे भन्दैछ अब यो हरियो बोतललाई लिउन हामीलाई सजिलो होइन, यो चाहिँ उसको स्वीकार मुखको स्वीकार अति राम्रो छ, देख्नुहुन्छ है अति राम्रो छ है, येशू ख्रिस्ट नै प्रभु हुनुहुन्छ, उहाँ बाहेक कुनै मुक्तिदाता छैन, उहाँ मेरो लागि मर्नुभयो पौडी उठ्नुभयो, यो सब दावी राम्रो छ है। तर अब खेल्ने अब होइन पानी पोखेला अब उसको काम त अब हेर्न थाल्छ, ऊ कसरी जिइरहेछ घरमा कस्तो गर्छ सडकमा कसरी हिँडिरहेछ, अनि उसको हेर्ने खाने पिउने होइन बोल्ने के छ सङ्गत कस्तो सबै अब विचार गर्दा चाहिँ यो र यो कुरा त पटक्कै मिल्दैन ठ्याक्कै उल्टो छ भनेपछि इन्कार गरिरहेछ यसलाई चाहिँ होइन 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 भन्दैछ उसको जीवनले चाहिँ, येशु झुटो हो बाइबल सत्य होइन भन्दैछ उसको जीवनले, मुखले चाहिँ हो भन्दैछ। अब के गर्ने, अब प्रभुले नै भन्नुहुन्छ त्यस्तोहरू चाहिँ के हुन् किनकि तिनीहरू घिनलाग्दा हुन् अनाज्ञाकारी र हरेक असल कामका लागि निकम्मा छन्। यो शब्दहरू विचार गर्नुहोस्, तिनीहरू घिनलाग्दा, घिनलाग्दो भनेको चाहिँ दुर्गन्ध आउने एकदम गनाउने आत्मिक कुरा गर्दैछ, शरीरमा त एकदम बासना आउने सेन्टै लागेको होला तर घिनलाग्दो नैतिक रूपमा भनेको है आत्मिक रूपमा घिनलाग्दो। दोस्रो अनाज्ञाकारी, यो शब्दको मतलब चाहिँ परमेश्वरको वचन अनुरूप छैन, मेलै खाइरहेछ, अनाज्ञाकारी परमेश्वरको आज्ञाहरूसँग मेल खाँदैन। तेस्रो चाहिँ हरेक असल कामका लागि, हेर्नु न हरेक असल कामका लागि निकम्मा, निकम्मा भनेको चाहिँ त्यो अहिलेको शब्द हो जुन चाहिँ रद्द भनेर चाहिँ दोस्रो तिमीले तिनमा प्रयोग भएको थियो, विश्वासको सम्बन्धमा रद्द भनेको चाहिँ त्यो चाहिँ काम नलाग्ने भनेर फालेको, जस्तो कि मैले अघि पेनको उदाहरण दिएको थिएँ होइन, जाँच्यो ए यो त काम लेख्ने नलेख्ने रहेछ यो त भनेर फालिदियो, हरेक असल कामको लागि निकम्मा जाँचेर इन्कार गरिएको। अब त्यसैले परमेश्वर वचन सँग तपाईँको कतिको सहानुभूति छ मेरो प्रश्न, मानवीय सहानुभूति एउटा कुरा हो होइन, तर परमेश्वरको वचनसित तपाईँको कतिको सहानुभूति छ, परमेश्वरको वचनसँग आफ्नो विचारलाई मिलाउन, आफ्नो भावना अनुसार विचार अनुसार न्याय नगर्न, तर वचन अनुसार जाँच्न, किनभने कस्तो भने हाम्रो मन अनुसार जाँच्न थाल्यो भने होइन मन अनुसार जाँच्न थाल्यो होइन, मेरो ऊ त होइन साथी पर्छ, ऊ त मेरो बहिनी पर्छ अथवा भाइ पर्छ, ऊ त मेरो छोरा हो मेरो छोरी हो होइन, त्यसरी सोच्न थाल्यो भने चाहिँ त्यो चाहिँ के भने मानवीय नाताको सहानुभूति भयो। जब हारुन को चारजना छोरा फेरि याद गर्नुसँग कुरा नै गर्दैन, अनि नदाब र अभिहु दुईटा छोराहरूले चाहिँ परमेश्वरको वचन विपरीत भेटो नेपालमा चाहिँ त्यहाँ खटपट गरे, एउटा आफ्नै विचारले केही धुपौरो लिएर चाहिँ आगो जलाउन गए, तुरन्तै आगोले उनीहरू मरे। अनि हारुनले के गरे, ओ मेरो दुईटा छोराहरू भनेर चाहिँ त्यहाँ रुन थाले र चुप केही पनि बोलेन, बरु सबभन्दा बुद्धिमान थियो, चुप बस्यो, खाना चाहिँ खान सकेन तर चुप चाहिँ बस्यो। परमेश्वरको डर बढी हुनुपर्छ हामीलाई चाहिँ मान्छेको भन्दा, र हाम्रो सहानुभूति चाहिँ ईश्वरीय हुनुपर्छ, मानवीय हुँदा। मानवीय सहानुभूतिले के फाइदा दिन्छ, कसलाई स्वर्ग पुर्याउँछ होला तपाईँले दया गरेर? कोही पनि जान्दैन तपाईँले दया गरेर स्वर्ग। तपाईँले चाहिँ सत्यमा खडा हुनुपर्छ, मान्छेको मुख नहेर्नुहोस्, आफ्नै नाताको त पनि नहेर्नुहोस्, घृणा गर्नु भने होइन, साँचो प्रेम गर्नुहोस्। तपाईँ चाहिँ असल नमुना भइदिनुहोस्, बरु तपाईँ चाहिँ एउटा कसैको लागि बहाना नबनिदिनुहोस्, ठेस लाग्ने कारण नबनिदिनुहोस्, म पनि नबनिदिनु। अब एक दुईवटा पढेर अन्त गर्नेछौँ। दोस्रो पत्रुस दुई अध्याय, दोस्रो पत्रुस दुईको 20-22 त्यो ठाउँमा एक समय आफू चाहिँ क्रिस्चियन हुँ भनेको दावी गर्ने तर पछि चाहिँ त्यसलाई इन्कार गर्ने व्यक्तिको कुरा गर्दैछ। 2:20 किनकि प्रभु र मुक्तिदाता येशु ख्रिस्टको पहिचानद्वारा, भनेपछि येशु ख्रिस्ट को हुनुहुन्छ भन्ने अलिकति जानेछ रहेछ, तर व्यक्तिगत रूपमा नै प्रभुलाई चिनेको नै त भन्ने छैन। तपाईँले भेट्नु भएको छैन, मलाई सबै थाहा छ भन्छ नि, यहाँ उहिले म धेरै बाइबल पढाएछु, चर्च पनि गएको छु, सब थाहा छ हो, उनीहरूले थाहा भएर पनि है, तर उनीहरूले चाहिँ व्यक्तिगत सम्बन्ध चाहिँ थिएन उनीहरूको, तर उनीहरूलाई केही पहिचान चाहिँ थियो येशु ख्रिस्टको पहिचानद्वारा। सुरुमा चाहिँ के भएको थियो भने तिनीहरू विश्वास संसारका अशुद्धताहरूबाट उम्केका छन्, तर फेरि ती कुराहरूमा फसे र हारे भने, पापले नै उनीहरूलाई जित्यो भने तिनीहरूको पछिल्लो अवस्था चाहिँ अघिल्लो भन्दा खराब हुन्छ। पहिला उनीहरूले नसुनेको बेलाभन्दा पछि उनीहरूले सुनेर पनि पापमै डुबेको अवस्था चाहिँ खराब हुन्छ भन्दैछ, किनकि धार्मिकताको बाटो जानेपछि तिनीहरूलाई सुम्पिएको पवित्र आज्ञाबाट फर्कनुभन्दा त यसलाई नजान्नु नै तिनीहरूका निम्ति असल हुने थियो। नजानेकै भए बरु उनीहरूको दण्ड कम हुन्थ्यो, अब त जानेर पनि उनीहरूको दण्ड अब बढी भएको छ, तर यस सत्य उखान मुताबिक तिनीहरूलाई भएको छ। अनि दुईटा जनावरको उदाहरण दिनुभएको छ प्रभुले, एउटा कुकुर अनि अर्को चाहिँ भुनी, भुनी भनेको चाहिँ सुँगुर होइन। कुकुर फेरि आफ्नै छादपट्टि फर्क्यो र नुहाइएको भुनी फेरि हाल खेल्न फर्क्यो। अनि अघि पहिलो योभन्दा 2:4 अघि नै पढिहाल्यौँ है, जसले म उहाँलाई चिन्छु भन्छ तर उहाँका आज्ञाहरू चाहिँ पालन गर्दैन त्यो झुठो र त्यसमा सत्य छैन। तर त्यो अवस्थामा कोही यहाँ हुनुहुन्छ भने चाहिँ आफूलाई जाँचेर छिटोभन्दा छिटो चाहिँ साँचो पश्चाताप गरी परमेश्वरसित साँचो सम्बन्ध गाँच्नुहोस्। खास गाह्रो छैन, तिर्दिनु भएको उहाँले हो, मुक्ति सित्तैमा छ, तर पश्चाताप हृदयबाट चाहिन्छ। खालि दिमागी विश्वासले मात्र हुँदैन, दिमागी स्वीकारले मात्र हुँदैन। किनभने एउटा पद चाहिँ हामी हेरेर हामी अन्त गर्नेछौँ, 3:20 धेरैजना त्यो भ्रममा परेको अवस्था छ अहिलेको समयमा, होइन संसारमा भने धेरै छ, धेरै चर्चहरूमा अनि हाम्रो बिचमा पनि कोही कोही हुनसक्छ। प्रेरित 20:21 पावलले भने, मैले दुवै यहुदीहरू र ग्रिकहरूलाई परमेश्वरतर्फ मन फिराउनु पर्छ र हाम्रो प्रभु येशु ख्रिस्टमा विश्वास गर्नुपर्छ भनी यत्नपूर्वक गवाई दिए। यहाँ दुईटा कुरा भनेछ, विश्वास गर्नुपर्छ मात्र भने छैन, त्यो त पर्छ, तर त्यो विश्वास चाहिँ कस्तो खालको विश्वास हुनुपर्छ पनि बताएछ। त्यो कस्तो भने परमेश्वरतर्फ नै मन फर्केको विश्वास भनेछ। प्रभु येशूलाई विश्वास गर्छु हो भन्दैछ तर संसारतिर दौडिरहेछ, अब त्यो परमेश्वरतिर्फ मन फर्केको भन्न मिल्छ त्यो? परमेश्वरतर्फ मन फिराउनुपर्छ र हाम्रो प्रभु येशू ख्रिस्टमा विश्वास गर्नुपर्छ, दुइटै पश्चाताप भन्छ त्यसलाई। अनि पश्चाताप भनेको चाहिँ हाम्रो जीवन बदल्नु भनेको चाहिँ होइन, फेरि गर्नुहुन्छ, पश्चाताप भनेको हाम्रो जीवन बदल्नु भनेको होइन, जीवन बदल्ने काम त परमेश्वरले मात्र गर्न सक्नुहुन्छ। पश्चाताप भनेको चाहिँ मन चाहिँ बदलिनु हो, यहीँ लेखेको छ, परमेश्वरतर्फ के फिराउनुपर्छ, मन, मन यहाँभित्र है, परमेश्वरतर्फ त्यो फर्केको छ भने त्यो यस्तो फर्काइ हो जुन चाहिँ जीवनमा देखिन्छ। पश्चाताप चाहिँ मनको परिवर्तन हो जसको फलस्वरूप जीवनमा परिवर्तन देखिन्छ। जहाँ जहाँ चाहिँ रित्तो खालको दाबी मात्र छ त्यहाँ चाहिँ मानिसहरू प्रभु येशूको विश्वासलाई चाहिँ खिसी उडाउने मौका हुन्छ। अनि प्राय जसो ख्रिस्टमा पाए झैँ मुक्ति, ख्रिस्टमा मुक्ति पाए झैँ नक्कल गर्नेहरू चाहिँ अवश्य पनि ठट्टाकै कारण नै बन्छन् उनीहरू, अनि झुटो शिक्षकहरूले पनि मौका पाउँछ। त्यहाँ झुटो कुराहरू छिराउनलाई त्यसैले परमेश्वरको इच्छा के हो भने मुक्ति पाएका र हराएका व्यक्तिहरूको बिचमा स्पष्ट भिन्नता देखिनु चाहिँ परमेश्वरको इच्छा हो। साँचो मुक्ति पाएछ भने त्यो भिन्नता देखिनुपर्छ, देखिन्छ, त्यो चाहिँ असल कामहरूद्वारा उसको बदलिएको जीवनबाट हो। ऊ चाहिँ असल असल कामहरूमा जोसिलो भएको देखिएकोबाट चाहिँ हामीले चाहिँ त्यो फरक देख्छौँ अनि अरूहरूले पनि देख्छन् फरक, है यो धर्म लिया जस्तो मात्र भन्ने रहेछ, उसको जीवन अर्को भयो त, ऊ कति बेइमान थियो पहिला, अहिले चाहिँ ऊ इमान्दार छ, उसको सबै आर्थिक लेनदेनमा झुट बोल्दैन, दिन्छु भनेको बेलामा दिन्छ है उसले। अनि बुवामाले पनि थाहा पाउँछ है, पहिला मेरो छोरा मेरो छोरी धेरै झुट बोल्थ्यो तर अहिले त बदलिएको छ, साँच्चै बदलिएको छ, उसले साँच्चै पापबाट छुटकारा पाएकै देखिन्छ, त्यसरी भन्न थाल्छ। अविश्वासीहरूले पनि भन्छन्, विश्वासीहरूले पनि देख्छन्। त्यही होइन हामी हुन खोजेका यो संसारमा ख्रिस्टको गवाही के हो त हाम्रो उद्देश्य? तिमीहरू मेरो साक्षी हुनेछ, मेरो ज्ञानको मिठो बासना फैलाउने मेरो भावनाहरू भन्नुहुन्छ। हामीसँग प्रार्थना गरौँ।